الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، رحمة للعالمين، شفيع المذنبين، سيد الأولين والآخرين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبت يدا أبي لهب وتب، ما أغنى عنه ماله وما كسب، سيصلى نارا ذات لهب وامرأته حمالة الحطب، في جيدها حبل من مسد. صدق الله العلي العظيم. درود شریف پڑھی. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. الصلاة والسلام عليك يا رسول الله، الصلاة والسلام عليك يا حبيب الله، الصلاة والسلام عليك يا رحمة للعالمين، وعلى آلك وأصحابك يا شفيع المذنبين. حمد و صلاة کے بعد جس سورہ مبارکہ کی تلاوت کا شرف حاصل کیا، یہ پوری سورہ مبارکہ رب العالمین اللہ جلالہ و منوالہ ابو لہب کی مذمت میں نازل فرما رہا ہے. وہ ابو لہب جس نے سرکار دو عالم صلی اللہ علیہ وسلم کی شان میں گستاخی کی. عرب کا دستور یہ تھا کہ جب کوئی اہم بات کرنا چاہتا تو وہ پہاڑ پر چڑھ جاتا، کوہ صفا پر جا کر لوگوں کو آواز دیتا، اپنی طرف بلاتا، اور جب لوگ جمع ہو جاتے تو پھر ان سے اپنا مدعا بیان کرتا، یا جو بھی اس نے اعلان کرنا ہو وہ کہہ دیتا. جب میرے آقا حضرت نور صلی اللہ علیہ وسلم کو عام تبلیغ کا حکم ہوا، اللہ تبارک وتعالیٰ نے اپنے حبیب کو اعلانیہ تبلیغ کا حکم دیا، تو سرکار دو عالم صلی اللہ علیہ وسلم کو ہوئے صفا پر تشریف لے گئے اور لوگوں کو پکارنا شروع کیا. جب قریش مکہ جمع ہو گئے تو آپ نے ایک سوال ان سے فرمایا، ان سے یہ پوچھا کہ اگر میں یہ کہوں کہ اس پہاڑ کے دوسری طرف ایک لشکر جرار موجود ہے، گھوڑے پر سوار لوگ موجود ہیں جو تم پر حملہ کرنا چاہتے ہیں، کیا تم اس بات پر یقین کرو گے؟ جب سرکار دو عالم صلی اللہ علیہ وسلم نے یہ ارشاد فرمایا تو وہ قریش مکہ جو وہاں موجود تھے، جو آپ کو بچپن سے لے کر جوانی تک دیکھ رہے تھے، جن کے سامنے آپ کا پورا کردار موجود تھا کہ آپ کی شخصیت کیا ہے، آپ نے بچپن اور جوانی کیسے گزاری، لوگوں کے ساتھ کیسا آپ کا برتاؤ ہے، آپ کا اخلاق کیا ہے، سب نے ایک زبان ہو کر کہا کہ ہاں ہم یقین کریں گے، آپ اگر کہیں گے تو ہم اس بات پر یقین کریں گے کہ اس پہاڑ کے پیچھے ایک لشکر جرار موجود جو ہم پر حملہ کرنا چاہتا ہے. ہم جانتے ہیں آپ صادق اور امین ہیں، آپ نے کبھی جھوٹ نہیں بولا، آپ نے کبھی امانت میں خیانت نہیں کی. جب اپنے آپ کو سرکار نے منوا لیا، اپنے کردار کو منوا لیا، آپ نے فرمایا جب تم میری اس بات پر یقین رکھتے ہو تو پھر میں ہی کہتا ہوں کہ اللہ تبارک و تعالیٰ ایک ہے، اس کا کوئی شریک نہیں. اور میں یعنی محمد صلی اللہ علیہ وسلم اللہ کے رسول. قریش مکہ یہ سن کر سناٹے میں آ گئے. جنہوں نے 360 بت کعبے کے اندر نصب کیے ہوئے تھے، جن کی پوجا کرتے، چڑھاوے چڑھاتے، جو اتنے بتوں کو پوچھتے تھے، جن کے اتنے خدا تھے، جب انہوں نے سنا کہ اللہ صرف ایک ہے، اس کے ساتھ کوئی شریک نہیں ہو سکتا، اس کا کوئی ہمسر نہیں ہو سکتا، سناٹے میں آ گئے. اور سب سے پہلے ابو لہب نے زبان کھولی اور سرکار دو عالم صلی اللہ علیہ وسلم کی شان میں گستاخی کری. اپنی انگلی کے اشارے سے سرکار کی طرح اس نے اشارہ کیا اور کہا کہ معاذ اللہ، تم جھوٹے ہو. اور دوسری گستاخیاں کری، مغلدات بکتا رہا، لوگوں سے کہا ان کی بات کا یقین نہیں کرنا، یہ صحیح آدمی نہیں ہے. قریش مکہ بھی اس کے بعد بولنے لگے اور کفار نے بھی کچھ گستاخیاں کیں، اور ابو لہب ان سب کو لے کر واپس چلا گیا کہ جاؤ اپنے گھروں کی طرف جاؤ، ان کی بات سننے کی ضرورت نہیں، یہ ہمارے خداؤں کو برا کہتے ہیں. سرکار دو عالم صلی اللہ علیہ وسلم نے سب سے پہلے کیا کیا؟ سب سے پہلے اپنی ذات کو منوایا. پوچھا کہ جب میں یہ کہوں کہ پیچھے ایک لشکر جرار ہے، تم یقین کرو گے یا نہیں؟ سب نے ایک زبان ہو کر کہا کہ آپ جھوٹ نہیں بولتے. پہلے اپنے حق میں گواہی دلوا دی کہ یہ لوگ جو میرے سچے ہونے کی گواہی دیں گے، جب یہ مجھے جھوٹا کہیں گے تو یہ خود جھوٹے ہو جائیں گے. اپنے آپ کو منوا لیا. وہی کفار اس کے بعد مخالفت پر اتر آئے. ابو جہل نے انگلی کے اشارے کے ساتھ سرکار کی شان میں گستاخی کری اور پھر اس سے کچھ بڑھ کر اس کے جوان بیٹے تھے اور اس کے دو بیٹے جن کا نکاح سرکار کے دو صاحبزادیوں سے ہوا تھا، اس نے اپنے بیٹوں کو حکم دیا جاؤ ان کی دونوں بیٹیوں کو طلاق دے دو. یہ ہمارے خداؤں کو برا کہتے ہیں، انہوں نے ہمارے مذہب کو چھوڑ دیا ہے. سزا کے طور پر پریشان کرنے کے لیے. اور وہ دونوں بیٹے سرکار کی بارگاہ میں پہنچے، دونوں نے ہی کچھ گستاخیاں کی اور سرکار کی صاحبزادیوں کو طلاق دے دی، اور ایک گستاخی میں اتنا بڑھ گیا کہ سرکار کی چادر کو بھی کھینچا. سرکار دو عالم صلی اللہ علیہ وسلم نے اس کی اس حرکت پر زبان رسالت سے بددعا نکلی. آپ نے اللہ تبارک و تعالیٰ سے دعا فرمائی، بدعا فرمائی کہ الہ العالمین اس پر اپنے کتوں میں سے ایک کتا مقرر کر دیں. ابو لہب جو مکے کے رئیسوں میں سے ایک رئیس تھا، روایت میں آتا ہے کہ 22 کلو یا 30 کلو اس کے پاس سونا تھا، سونے کی اینٹیں تھیں، اس کے علاوہ اور مال و اسباب. شکل و صورت میں بہت خوبصورت تھا، رنگت اس کی لاج سرخ تھی. اللہ تبارک و تعالیٰ نے اس کو اولاد کی نعمت سے بھی نوازا. اس کے بیٹے اس کے سامنے جوان ہو گئے تھے، اس کی اپنی صحت بھی قابل رشک تھی. ان تمام نعمتوں سے رب العالمین نے اس کو نوازا بھی تھا، لیکن اس نے اس کے حبیب کی شان میں گستاخی کر دی. رب العالمین سے یہ برداشت نہ ہوا اور قرآن کریم میں اس سورہ مبارکہ کو نازل فرما دی. تبت یدا ابی لہب و تب، ٹوٹ جائے ابو لہب کے دونوں ہاتھ. اس آیت پر غور کیجئے، اللہ تبارک و تعالیٰ کے جلال کا اندازہ لگائیے کہ تم تو صرف انگلی کے اشارے سے میرے حبیب کی شان میں گستاخی کر رہے ہو. اللہ تبارک و تعالیٰ فرماتا ہے ٹوٹ جائیں ابو لہب کے دونوں ہاتھ، تم انگلی کا اشارہ کرتے ہو، ہم تمہارے دونوں ہاتھوں کو توڑ دیں گے. جلال اللہ تبارک و تعالیٰ کا، اپنے حبیب سے محبت برداشت نہ ہوا، پوری سورہ مبارکہ اس کی مذمت میں نازل فرمایا. آگے فرمایا کہ اس کا مال جو اس نے کمایا उसके किसी काम नहीं है आया, और अनकरीब अल्लाह तबारक बताना उसके आग, उसको आग के शोलों में जलाएगा। उसकी बीवी जिसको उम्मे जमील कहते थे, वो भी अपने शौहर से पीछे नहीं थी। उसकी नफ़रत का आलम यह था कि सारा दिन जंगल से हारदार लकड़ियाँ ढूंढती जिनमें कांटे होते, और उस रास्ते में बिछा देती कि जहाँ से सरकार दुआलम सल्लल्लाहु अलैहि वसल्लम गुजरा करते थे, कि वो उनके पाँव में चुभ जाए, उनको तकलीफ़ हो, ताकि मेरे दिल को सुकून मिल जाए। नफ़रत में वो इस कदर आगे बढ़ गई। और जब ये सूरह मुबारक नाजिल हुई और उसके कानों तक पहुँची कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जिब्रील अमीन मेरे पास वही लेकर आए हैं, अल्लाह तबारक व तआला अबू लहब की मदम्मत में इस सूरह मुबारक को नाजिल फरमा रहा है और फरमाता है कि टूट जाए अबू लहब के दोनों हाथ। वो इंतहाई गुस्से में आ गई और उसने चंद कंकरियाँ और पत्थर जमा किए और गुस्से में सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की तलाश में निकल गई कि जहाँ मिल जाएंगे ये पत्थर उनको मैं मारूंगी। ढूंढते ढूंढते हरम में पहुँची, मेरे आका हुज़ूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ फरमा है, सिद्दीक अकबर साथ हैं। सिद्दीक अकबर ने देखा, सरकार से अर्ज़ की, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम उम्मे जमील आ रही है, यकीनन ये कोई खबासत करेगी। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम मुस्कराए, फरमाया उम्मे जमील मुझे नहीं देख सकती। और वही हुआ, सिद्दीक अकबर देखते हैं कि उम्मे जमील हरम में इधर उधर फिर रही है, सरकार की तरफ भी देखती है लेकिन उसको नज़र नहीं आते, इधर उधर ढूंढती रही, और इसी कैफियत में मुगल्लिदात बकती हुई माँ से रवाना हो गई। अल्लाह तबारक व तआला अपने हबीब की हिफाजत फरमा रहा है। ये वो कुफारे मक्का हैं कि जो सरकार के बुग्ज़ में इतने आगे निकल गए कि आपके जान के दुश्मन हो गए, लेकिन इस बात का उनको यकीन था कि इनकी ज़बान से जो निकल जाएगा वो पूरा हो जाएगा। अंदाज़ा लगाइए कैसी हठधर्मी थी। जब ये मानते थे कि जो ये कह देंगे वो पूरा हो जाएगा, तो फिर नबी मानने में क्या कबाहत थी। हठधर्मी थी, ज़िद थी कि हम इनको नबी नहीं मानेंगे। सदाकत पर भी गवाही दे रहे थे, अमानत की गवाही भी देते थे, सरकार के किरदार की भी गवाही देते थे, लेकिन नबी नहीं मानते थे। कैसी गफलत थी। अबू लहब ने जब ये बद्दुआ सुनी अपने बेटे के मुतालिक तो घबरा गया और कहा कि अगर उन्होंने ये कहा है तो फिर कोई ना कोई हादसा पेश आएगा। अपने लोगों से कहा कि मेरे इस बेटे की हिफाजत करो, जहाँ जाए इसके साथ साथ जाना, कहीं सफ़र पर जाए तो अपने दरमियान रखना, इसको कहीं अकेला ना छोड़ना। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इसको बद्दुआ दे दी। उसको यकीन था कि आपकी ज़बान से निकल गया है, अल्लाह तबारक व तआला कोई ना कोई कुत्ता इस पर नाजिल फरमा देगा जो इसको नुकसान पहुँचाएगा। और यही हुआ कि जब वो एक सफ़र पर रवाना हुआ, अबू लहब ने अपने लोगों को कहा कि इसकी हिफाजत करना, कहीं रात को क़याम करो तो अपने दरमियान सुला देना, अकेला ना छोड़ना, चारों तरफ तुम लेट जाना और इसकी हिफाजत करना ताकि इस तक कोई पहुँच ना सके। रात हुई, एक जगह क़याम किया, हिदायत के मुताबिक उसके बेटे को अपने दरमियान लिटाया और वो उसकी सिक्योरिटी में मामूर लोग चारों तरफ लेट गए हिफाजत करने के लिए कि कोई इस तक पहुंच ना सके, घेरा बनाकर सो गए। रात हुई, अल्लाह तबारक व ताला ने अपना अज़ाब भेज दिया। एक शेर उस मकाम पर आया और शेर ने क्या किया, शेर की खासियत क्या है, इंसान का दुश्मन। अगर वो इंसान को देख ले बेताबी से हमला करता है, उसको खा जाता है। इंसान के गोश्त का बहुत शौकीन होता है, वो दरिंदा किसी को पहचानता नहीं है, कोई भी इंसान उसके सामने आ जाए उसको मार देगा। लेकिन यहाँ कैफियत तब्दील है। वो शेर आया और एक एक शख्स का मुंह सूंघने लगा। अंदाज़ा लगाइए क्या ज़रूरत थी मुंह सूंघने की, जो पहला इंसान उसके सामने पड़ा हुआ था اس پر حملہ کرتا، گوشت کھا کے ختم کر دیتا، مار دیتا اس کو، ایک ایک کا منہ سونگتا رہا، اور جب ابو لہب کے بیٹے تک پہنچا اور اس کے منہ کو سونگا، اسی وقت اس پر حملہ کر دیا اور تیر پھاڑ کر ختم کر دیا۔ سرکار کے وہ الفاظ پورے ہو گئے اور وہ شیر مار کر وہاں سے بھاگ گیا، روانہ ہو گیا۔ اب پوچھئے اور سوچئے کہ وہ شیر منہ کیوں سونگ رہا تھا؟ جو انسان اس کے سامنے پہلے تک موجود تھا، پہلے لیٹا ہوا تھا، حملہ کر کے ختم کرتا، اپنی بھوک مٹا لیتا، وہ بھوک مٹانے نہیں آیا تھا، وہ تو اللہ تبارک وتعالیٰ کی طرف سے اس پر مقرر کیا گیا تھا کہ تمہیں اس گستاخ رسول کو مارنا ہے، اور جس کی زبان سے، جس کے منہ سے نبی کی شان میں گستاخی ہو جائے، رب العالمین اس کے منہ میں ایسی بو پیدا کر دیتا ہے کہ جو جانور بھی پہچانتا ہے۔ اندازہ لگائیے، چیر پھاڑ کر ختم کر دیا۔ ابو لہب تک یہ خبر پہنچی، دل پکڑ کر بیٹھ گیا، صدمہ ہوا۔ اور پھر ابو لہب کا کیا حشر ہوا؟ بدر میں شرکت نہیں کی، ڈر کے مارے بدر میں لڑنے نہیں گیا، جنگ بدر میں مسلمانوں کو فتح ہوئی، اور اس کے چند مہینے کے بعد اس کے جسم پر ایک ایسا چھالا نکلا جو زخم بن گیا۔ وہ زخم بڑھتا گیا بڑھتا گیا، پورے جسم میں وہ زخم پھیل گیا، اور اس کا عالم یہ تھا کہ اس جہاں جہاں وہ زخم پہنچتا ہے گوشت گلنا شروع ہو جاتا۔ اللہ اکبر، اللہ کا عذاب گستاخ رسول پر، جس سے کوئی بدلہ نہ لے، رب العالمین اس گستاخ کو خود ختم کر دیتا ہے۔ وہ چھالا اس کے جسم کو گلاتا گیا، اس کا جسم ریزہ ہو کر زمین پر گرنے لگا، تعفن پیدا ہونے لگا، زخم میں بدبو آنے لگی۔ جن بیٹوں پر وہ فخر کرتا تھا، انہوں نے بھی اس کو ایک کمرے میں ڈال دیا، کوئی اس کے قریب نہیں جاتا، کھانا دینے کے لیے بھی جانے کو کوئی تیار نہیں۔ اور اسی کیفیت میں وہ اس دنیا سے رخصت ہو گیا، مر گیا۔ اس کے باوجود کوئی اس کے قریب نہیں گیا، 3 دن تک اس کی لاش اسی طرح پڑی رہی، اور جب تعفن بہت زیادہ ہوا تو قریش مکہ نے اس کے بیٹوں کو پکڑ کر ملامت کری، شرمندہ کیا کہ تمہارا باپ تھا، 3 دن سے اس کی لاش پڑی ہے، کم سے کم اس کو زمین میں دفنا دو۔ تعفن کا عالم یہ ہے کہ ہم اس مقام کے قریب سے نہیں گزر سکتے۔ اس کے بیٹوں کو کچھ شرم آئی، چند مزدوروں کو بلایا، گڑا کھودا، لیکن مزدور بھی اس کی لاش کو ہاتھ لگانے کو تیار نہیں۔ انہوں نے لکڑیوں کے ذریعے اس کو کھسکا کھسکا کر اس گڑے میں پھینک دیا، اور اوپر سے مٹی ڈال دی، ختم کر دیا۔ ابو لہب کا یہ حشر ہوا۔ اندازہ لگائیے، اللہ تبارک و تعالیٰ اپنے نبی کی شان میں گستاخی کو برداشت نہیں کرتا۔ اگر کوئی سزا نہ دے تو وہ خود اس کو سزا دے رہا ہے۔ یہود و نصارہ کا 1400 سال سے یہی معمول رہا کہ مسلمانوں کے ایمان کو اگر ٹیسٹ کرنا ہے، چیک کرنا ہے، تو ان کے نبی کی شان میں گستاخی کر کر دیکھ لو کہ ان میں کتنا ایمان باقی ہے۔ 1400 سال سے وہ اسی طرح ہمیں ٹیسٹ کرتے ہوئے آ رہے ہیں، اور آج بھی سرکار کی شان میں گستاخی کر کر ہمارے ایمان کو چیک کیا جا رہا ہے۔ مسلمانوں کو انتشار میں مبتلا کر دیا، الگ الگ کر دیا، اس کے بعد ہماری طاقت کا اندازہ لگایا جا رہا ہے۔ کبھی خاکے بنا رہے ہیں، کبھی کچھ اور کر رہے ہیں، کہیں کتاب حضور کی شان میں گستاخی میں لکھی جا رہی ہے۔ یہ تمام چیزیں یہود و نصارہ آج بھی کر رہے ہیں، اور حال ہی میں آپ کو معلوم ہوگا کہ ایک فلم بنائی گئی سرکار دو عالم صلی اللہ علیہ وسلم کی کردار کشی کرنے کے لیے، آپ کے کردار پر، کہ اس کے ذریعے ہم اپنے لوگوں کو بتائیں کہ ان کے نبی کیسے تھے، ان کا کردار کتنا خراب تھا۔ اس میں اس طرح پیش کیا گیا ہے۔ میرے بزرگوں اور دوستوں، اس کی مثال ایسی ہے، ایک شخص جو بہت زیادہ قابل ہے، جس کی قابلیت کا کوئی انکار نہیں کرتا، اور ایک شخص جو جاہل ہے لیکن جو قابل ہے وہ کمزور ہے، जाहिल जो है वो ताकतवर है, तो जाहिल एहसास कमतरी की वजह से उस काबिल शख्स को नीचा दिखाने के लिए एहसास बर्तरी दिखाता है, अपनी जहालत से अपनी कमज़ोरी को छुपाने के लिए अपनी ताकत का इस्तेमाल करता है। यही मिसाल आज यहूद व नसारा की है। उनके पास अपने नबी की पूरी सीरत मौजूद नहीं, उनके पास अपनी आसमानी किताब जो उनके नबी पर उतरी वो आज उसी हालत में मौजूद नहीं जैसी आसमान से उतरी थी, तहरीफ हो गई। उनके नबी की सीरत मौजूद नहीं, उनका दीन पूरा मौजूद नहीं, उनके पास कोई दीन के मुताबिक एथेंटिक चीज़ मौजूद नहीं। अल्हम्दुलिल्लाह मुसलमानों के पास हर चीज़ एथेंटिक मौजूद। कोई हमारे कुरान के मुताबिक पूछे तो हम सीना ठोक कर कह सकते हैं जिस तरह अल्लाह ने इसको नाज़िल किया था आज उसी तरह मौजूद। दुनिया के एक कोने से कुरान उठा लो और दूसरे कोने से दूसरा कुरान उठा लो, दोनों में कोई फ़र्क नज़र नहीं आएगा। ज़बर ज़ेर पेश इसका भी फ़र्क तुम नहीं देखोगे, अल्फाज का फ़र्क तो दूर की बात। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सीरत सहाबा इकराम ने ऐसे महफूज फरमाई, एक किताब तो ऐसी है जिसका नाम है सरकार की मुस्कुराहटें। अंदाज़ा लगाइए कैसे मोहब्बत करने वाले लोग थे। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की मुस्कुराहटों को एक किताब में जमा फरमा दिया कि सरकार ज़िंदगी में कहाँ कहाँ किस किस मकाम पर किस बात पर मुस्कुराए। सहाबा कराम का तो आलम यह था कि उनको ये भी मालूम था कि हमारे आका की दाढ़ी में सफ़ेद बाल कितने हैं। कैसी मोहब्बत थी, हर वक्त सरकार के चेहरे को देखते, हर वक्त चेहरे की ज़ियारत करते रहते, इसीलिए तो सहाबियत का दर्जा मिला। साहबी कौन है जो ईमान की हालत में सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत करे और ईमान की हालत में उसकी मौत हो जाए। सहाबी अमल से नहीं बनता, नमाज़ें पढ़ने से, रोज़ा रखने से, सिर्फ सरकार की ज़ियारत करने से वो सहाबियत के दर्जे पर पहुंच गए और ऐसी मोहब्बत की कि उनकी पूरी सीरत आज हमारे दरमियान मौजूद है। दुनिया के किसी शोबे से ताल्लुक़ रखने वाला हो सरकार की सीरत को उठाकर देख ले, उसके लिए रहनुमाई मौजूद। अगर कोई हुक्मरान है और चाहता है कि मैं सरकार की ज़िंदगी से अपने लिए कोई राह तलाश कर लूँ तो देख ले कि आपने मदीने पे कैसे हुकूमत फरमाई। कोई शादीशुदा शख्स है तो देख ले कि सरकार का अज़वाज मुतहरात के साथ क्या किरदार था, किस तरह आप रहते थे। किसी ने कहा कि वो दरबार जहाँ मेरे आका हुज़ूर पुन्नूर सल्लल्लाहु अलैहि वसल्लम मौजूद थे वो दरबार क्या था। किसी जज से पूछा तो उसने कहा वो तो अदालत थी, जहाँ पर लोगों के साथ इंसाफ होता था, जहाँ पर लोगों के मामलात पेश होते थे, जरा होती थी, इंसाफ दिया जाता था। किसी हुकुमरान से पूछा उसने कहा कि वो तो एक बादशाह का दरबार था जहाँ उमूर मुमलिकत निपटाए जाते थे। किसी जनरल से पूछा वो दरबार क्या था, उसने कहा वो तो एक जनरल का हेडक्वार्टर था जहाँ से लश्कर तैयार करके जंग के लिए भेजे जाते थे। जो जो शख्स जिस नज़र से उस दरबार को देख रहा है उसको रहनुमाई मिल रही है। उम्मत मोहम्मदिया का एक मजदूर भी फ़ख्र से कह सकता है कि मैं वो काम करता हूँ जो मेरे नबी ने भी किया, वो भी ऐसा काम कर रहा है जो उसके नबी कर चुके हैं। तो हमारे पास हर चीज़ एथेंटिक मौजूद है, यहूद व नसारे के पास कोई चीज़ मौजूद नहीं। इसी वजह से वो एहसास बर्तरी दिखा रहे हैं और हर दौर में इसी कोशिश में रहते हैं कि इनके नबी की शान में गुस्ताखी करूँ। अल्हम्दुलिल्लाह आज भी अवाम में सरकार की मोहब्बत मौजूद है। आशिकान मुस्तफ़ा आज भी उनकी इस गुस्ताखियों पर एहतजाज कर रहे हैं। अफसोस इस बात का है कि मुस्लिम हुक्मरान जो यहूद व नसारा के गुलाम हो गए, हुकूमती सतह पर कोई एहतजाज नहीं होता। लेकिन हमें इस बात का इत्मीनान है सूरह लहब पढ़ने के बाद कि अगर कोई उस गुस्ताख को ना मार सके या उससे बदला ना ले सके तो रब्बुल आलमीन उससे बदला लेने वाला मौजूद है। उसने बता दिया कि गुस्ताखी करने वाले का अंजाम हम क्या करते हैं। اور جب اللہ کا عذاب نازل ہو جائے تو اس عذاب کو کوئی نہیں روک سکتا۔ میرے بزرگوں اور دوستوں، ضرورت اس بات کی ہے کہ ان تمام واقعات کو دیکھنے کے بعد اپنے اندر ایمانی جذبہ پیدا کریں۔ جہاں جہاں تک ہماری آواز پہنچ سکتی ہے ہم اس پر احتجاج کریں اور اپنا نام بھی ان لوگوں میں لکھوا دیں جو وہ سرکار کی محبت میں اپنے گھروں سے نکلیں، شاید یہی چیز ہمارے لیے بخشش کا سبب بن جائے۔ سرکار نے ایمان کی ایک کسوٹی بیان فرما دی، فرمایا کہ تم مومن اس وقت تک نہیں ہو سکتے جب تک تم اپنے ماں باپ، اپنی اولاد، اپنے مال و اسباب سب سے زیادہ مجھ سے محبت نہیں کرو۔ ایک کسوٹی بیان فرما دی کہ تمہارا ایمان مکمل جب ہوگا کہ تم تمام محبتوں کو پسے پوچھ ڈال دو، میری محبت کو سب سے اوپر رکھو تو تم مومن بن جاؤ۔ تو ہمارا ایمان تو اتنا بلندی پر نہیں ہے، لیکن کچھ ایمان کی رقم رمق آج بھی ہمارے دلوں میں باقی ہے۔ یہ رب العالمین کا شکر ہے اور ہم دعا کرتے ہیں اللہ تبارک و تعالیٰ اس محبت میں اور زیادہ اضافہ فرمائے۔ دعا کیجیے کہ رب العالمین صحابہ اکرام جیسی محبت ہمیں بھی عطا فرما دے، ہمارے اندر بھی وہی جذبہ عطا فرما دے جو صحابہ اکرام اور عاشقان مصطفیٰ میں ہو، ہمیں ان کی محبت میں زندہ رکھے اور ہمیں انہی کی محبت میں موت عطا فرمائے۔ اللہ تبارک و تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے، قرآن کو پڑھنے، اس کو سمجھنے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔